आत्मिक जीवन का लक्षण अध्ययन करते हमने आयो अहिलेसम्म हामीले सातवटा आत्मिक जीवन का लक्षण भन्नाले एक साँचो विश्वासी को जीवन में पाइने कुरा अध्ययन करते आया थियौं र ती सातवटा हुन् नम्बर एक में एक साँचो विश्वासी परमेश्वर को वचन विश्वास गर्दछ दोस्रो थियो एक साँचो विश्वासीलाई परमेश्वरको वचनको तृष्णा हुन्छ पहिलो पत्रुस 2:2 तेस्रो थियो एक साँचो विश्वासीले स्वर्गमा बस्नुहुने आफ्नो पितासँग प्रार्थना गर्दछ रोमी 8:15 चौथो एक साँचो विश्वासीले आफ्ना ख्रिस्टीय दाजुभाइ दिदीबहिनीहरूलाई प्रेम गर्दछ पहिले भन्दा 3:14 पाँचौं एक साँचो विश्वासीले परमेश्वरको वचनको आज्ञा पालन गर्दछ पहिले भन्दा 2:3 छैठमा एक साँचो विश्वासी पापमा जी रहँदैन तर उसले एक धर्मी जीवन जिउँदछ पहिले भन्दा 3:7-8 र सातौं थियो एक साँचो विश्वासी पापमा जीवन रुचाउँदैन 2:35-7-8 र आज हामी अध्ययन गर्दैछौ आत्मिक जीवनको लक्षण नम्बर 8 एक साँचो विश्वासी असल असल कामहरू गर्ने व्यक्ति हुन्छ यसको लागि हामी सबैभन्दा पहिला तेस्रो यहुन्नाको 11 पद हेरेर सुरु गरौं यहुन्नाको तेस्रो पत्र यसको 11 पद यहुन्नाको तेस्रो पत्रको 11 पदमा लेखेको छ हे प्रिय भनेपछि विश्वासीहरूलाई लेखेको हे प्रिय परमेश्वरको जनहरूलाई यसरी सम्बोधन गरिन्छ हे प्रिय खराब कुराको पछि होइन तर भलो कुराको पछि लाग जसले भलाइ गर्दछ ऊ परमेश्वरबाट हो तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन यो पदबाट हामी सिक्छौ कि जो परमेश्वरबाट हो उसले भलाइ गर्दछ खराबी होइन त्यसैले परमेश्वर बाटको भन्नाले परमेश्वरबाट जन्मेको परमेश्वरको सन्तान जो परमेश्वरको आफ्नो छोराछोरी हो उसले आफ्नो जीवनमा चाहिँ भलाइ गर्छ भलाइ भन्नाले असल असल कामहरू गर्छ अनि असल कामहरू चाहिँ एउटा विश्वासीको जीवनमा मुक्ति पाएपछि हुने फलहरू प्रतिफल मुक्ति पाउनको लागि असल काम गरेर सकिन्न मुक्ति पाउनलाई असल कामहरू वास्तवमा आवश्यक हुँदैन मुक्ति पाउनमा किनभने सक्दा पनि सक्दैन तर मुक्ति पाएको व्यक्तिले चाहिँ उसको जीवनमा अब असल कामहरू हुनेछ किनभने अब परमेश्वर नै उनीभित्र हुन्छ जसले ती असल कामहरू गर्नको लागि त्यो विश्वासको जीवनमा काम गर्नुहुन्छ मुक्ति यदि असल कामले नै पाउने भएको भए उसले गरेको कामहरूद्वारा मैले मुक्ति पाएँ भने उसले आफ्नो कामहरूमा के गर्न सक्यो भ्रमण गर्छ होइन मैले यो यो काम गरेर मैले मुक्ति कमाएँ भनेर भ्रमण गर्छ तर परमेश्वरको सामु कसैले पनि भ्रमण गर्न पाउने छैन भनेको चाहिँ लाग्यो पहिलो कोरेथी 1:29 फेरि बनाउँछ पहिलो कोरेथी 1:29-31 पदहरूमा यसरी लेखेको हामी पाउँछौ पहिलो कोरेथी 1:29 कि उहाँका सामु कुनै प्राणीले घमण्ड गर्न नपाओस् तर उहाँद्वारा नै तिनीहरू ख्रिस्ती येशूमा छ जो परमेश्वरपट्टिबाट हाम्रो निम्ति बुद्धि धार्मिकता पवित्रता र छुटकारा फलिनुभएको छ र लेखी अनुसार जसले गर्व गर्दछ उसले प्रभुमा गर्व गर्दछ मैले धार्मिकता कहाँबाट पाएँ प्रभु येशू ख्रिस्न पाएँ मैले छुटकारा कहाँबाट पाएँ प्रभु येशू ख्रिस्न पाएँ भनेर एउटा मुक्ति पाएको व्यक्तिले घमण्ड गर्छ गर्व गर्छ कसैले पनि मैले मुक्ति चाहिँ मैले कामहरूले पाएँ मैले मुक्ति चाहिँ धार्मिकता चाहिँ मैले गरेको कामहरूले पाएँ भनेर भन्नु त त्यो त घमण्ड गर्नु आफ्नो काम हो तर बाइबलमा लेखेको छ जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्छ भनेपछि प्रभुले मलाई मुक्ति दिनु प्रभुले मलाई छुटकारा दिनुभयो धार्मिकता दिनुभयो पवित्रता दिनुभयो त्यसैले उहाँका सामु कुनै प्राणीले भ्रमण गर्न नपाओस् त्यसैले असल कामहरूद्वारा मुक्ति पाइने भए, असल कामहरू आवश्यक पनि छैन मुक्ति पाउनलाई, त्यो भन्नु सही हो। किनभने मुक्ति असल कामहरूले पाइने, तर महत्वपूर्ण कुरा अब हामी अघि के गर्न आएको छ भने, मुक्ति पाएको जीवनमा चाहिँ एउटा साँचो विश्वासीको जीवनमा असल असल कामहरू हुन्छ। यो त आत्मिक जीवन पाएको, मुक्ति पाएको व्यक्तिको महत्वपूर्ण लक्षण हो। अहिले हामी हेर्नु, जसले भलाइ गर्छ भने असल असल काम गर्छ, ऊ परमेश्वरबाट जन्मेको मुक्ति के अरे उसले भलाइ गरेर परमेश्वरबाट जन्मेको होइन, तर ऊ परमेश्वरबाट जन्मेकोले उसले भलाइ गर्छ। अनि वास्तवमा यदि एउटा विश्वासी एउटा यदि एउटा व्यक्तिले के अरे साँचो गरी मुक्ति नै पाएको छैन भने ऊ त शरीरमै छ, उसले परमेश्वरको आत्मा पाएको छैन। अनि बाइबलमा लेखेको छ रोमी 8:9 शरीरमा हुनेहरूले परमेश्वरलाई खुसी पार्न असम्भव छ भन्छ। तर विश्वासी जनहरू चाहिँ प्रभु यीशुले भन्नुभयो फलदायी हुनुपर्दछ, परमेश्वरको इच्छा नै यही उसको जीवनमा चाहिँ जसरी एउटा हाँगा दाखको बोटमा जोडिएर त्यो हाँगामा चाहिँ फलहरू फल्छ, धेरै फल फल्छ, त्यसै गरी एउटा विश्वासी पनि लाइक प्रभुले भन्नुभएको छ ममा रह अनि मेरो फलदायी हुन्छ। अनि यो कुरा हामी विभिन्न पदहरूमा देख्छौँ जुन चाहिँ अहिले हेर्न त्यहाँनिर। अब पहिलो यहुन्ना 3:6 पनि छोडेर पहिलो यहुन्ना 3:6 हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन, अर्थात् पाप गरिरहँदैन, हरेक जसले पाप गर्दछ अथवा हरेक जसले पाप गरिरहन्छ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ। जो व्यक्ति चाहिँ खराब गरिरहन्छ त्यो व्यक्तिले मुक्ति पाएको छैन भनिरहेको छ। त्यसैले एकातिर साँचो विश्वासीले असल असल काम गर्दछ भने एउटा जो साँचो विश्वासी होइन ऊ चाहिँ खराब काम गरिरहन्छ। अनि FC2 10 पदहरू मात्र फेरि हेरौँ, FC2 अध्याय 8:9 चाहिँ के लेखेको छ भने हामीले मुक्ति कामहरूबाट पाएका होइन, हामीले मुक्ति एउटा दान स्वरूप सिद्धैमा पाएका हौ, विश्वासद्वारा यो मुक्ति हामीले लिएका हौ, परमेश्वरले यो अनुग्रहमा हामीलाई दिनुभएको हो, यो हामीले कामले कमाएको होइन। तर 10 पदमा लेखेको छ कि मुक्ति पाएपछि असल असल कामहरू एउटा विश्वासीले गर्छ। 10 पद हुन्छ किनकि हामी विश्वासीहरू असल कामहरूका निम्ति ख्रिस्ट यीशुमा सृजना गरिएका उहाँका हातका कारिगरी हौ, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिमीलाई तयार पार्नुभएको छ। यहाँ नै महत्वपूर्ण कुरा 8:9 भन्छ कामले मुक्ति पाएन, 10 पदले भन्छ मुक्ति पाएकोले कामहरू गर्छ असल काम, जुन असल कामहरू परमेश्वरले हाम्रो निम्ति अघिबाटै नै तयार पार्नुभयो। अब यही कुरा Titus 3:10 पनि छ, Titus 3:10 यही सत्यता, यो दुइटै सत्यता दोहोरिएको छ। एक चाहिँ कामबाट मुक्ति पाएन भने, दोस्रो चाहिँ मुक्ति पाएपछि असल कामहरू गर्छ भने। 3:5 चाहिँ कामहरूले मुक्ति पाएको होइन लेखिएको छ, तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन र उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो, नयाँ जन्मको स्नान र पवित्र आत्मा बाटोको नवीकरणद्वारा। त्यसपछि अब 8 पदमा चाहिँ यो लेखेको छ कि मुक्ति पाएकोले हामीले असल कामहरू गर्छौँ। 8 पद यो विश्वासयोग्य वचन हो र म चाहन्छु तिमीले निरन्तर यी कुराहरूमा जोड दियो कि जस जसले परमेश्वरमा विश्वास गरेका छन् उनीहरूले केही कुराहरूमा लागिरहनमा ध्यान दियो रे, असल असल कामहरूमा लागिरहनमा ध्यान दियो। त्यसैले मुक्ति कामहरूबाट होइन, तर विश्वास गरी मुक्ति पाएको व्यक्तिको जीवनमा असल असल कामहरू हुनुपर्छ। अब हामी मत्ती सातमा जाउँ। अब हामी के हेर्न लागिरहेछौँ भने यो आत्मिक जीवनको लक्ष्य नम्बर आठमा चाहिँ साँचो विश्वासी जीवनमा असल असल कामहरू हुन्छन् भने, तर त्यो हेर्नु अगाडि के हेर्नु भने मत्ती सात पन्ध्र पदमा प्रभु यीशुले एक खालका व्यक्तिहरूदेखि सावधान हामीलाई गराउनु भएको छ। कस्तो खालका व्यक्तिहरू? यहाँ सात अध्यायको पन्ध्र पदमा लेखेको छ, झुटा भविष्यवक्ताहरूदेखि, झुटा भविष्यवक्ताहरूदेखि होसियार बस्छ, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ तिमीहरू लुटाहार बुवासा हुन्छ। अनि यी व्यक्तिहरूको विषयमा कसैले हेर्छ, बाहिर हेर्दा राम्रो देखिन्छ है, भेडा जस्तै छोड्छ, मिठो मिठो बोल्छन् तर भित्रपट्टि चाहिँ उनीहरू लुटाका बुवास मार्न आइरहेको छ, खाना आइरहेको छ। अस्ति भाइबहिनीहरूको घरतिर पनि आएको छ। अनि यिनीहरू चाहिँ झुटा शिक्षकहरू, झुटा भविष्यवक्ताहरू हुन्। यही कुराको चेतावनी अहिले नपढ्नु, तर प्रेरित २० अध्यायमा पनि पावलले भन्छन् तिनीहरूको बीचमा क्रूर वंशहरू निस्कनेछन्, पस्नेछन्। अनि यहाँ अब यो कसरी चिन्ने? गाह्रो पऱ्यो त है, बाहिर भेला जस्तै छ, कसरी चिन्ने उनीहरूलाई? प्रभु यीशुले भन्नुभएको छ, जान्न सकिन्छ। सात अध्याय मत्ती सातको १६ पदमा हेर, उहाँले भन्नुभयो तिनीहरूकै फलहरूद्वारा तिमीहरूले तिमीहरूलाई चिन्नेछौ। तिमीहरूको फलहरूद्वारा, उनीहरूको जीवन व्यवहारद्वारा कस्तो छ उनीहरूको जीवन? अनि उहाँले भन्नुहुन्छ के मानिसहरूले गाँडाहरूबाट अङ्गुर वा लोहडाका लोहडेका बोटहरूबाट मेलाएर बटुल्दछन् र बटुल्दैन है, कागजको झ्याले फल अङ्गुर दिँदैन। त्यसै गरी अङ्गुरको बोट दाखको बोट हो भने त्यहाँ काँडा हुँदैन, उम्रदैन। दाखको बोटबाट अङ्गुर नै आशा गर्दछौँ, स्याउको बोटबाट स्याउ नै पाउने आशा गर्दछौँ। असल रूपबाट हामी असल फलको आशा गर्दछौँ है, सत्र पढ्न ल्याएको छ। यही प्रकारले हरेक असल रूपले असल फलाउँछ, फल फलाउँछ, तर बिग्रेको रूपले खराब फल फलाउँछ। त्यसैले खराब रूपबाट खराब फल, असल रूपबाट असल फल। अब खराब रूप देख्न साथ ओहो असल फल आउला कि अलग भनेर हामी बस्छौँ लेखा। असल रूप छ भने खराब रूप आउँछ भनेर हामीले सोच्नुपर्ने, असल नै फल फल्छ निश्चय। अनि यदि खराब रूप हो भने त्यसलाई के गर्छ? १९ पदमा लेखेको छ, असल फल नफलाउने हरेक रूप काटेर ढालिन्छ र आगोभित्र फालिन्छ। अब यो के कुरा गर्नुभएको भने झुटा शिक्षकहरू, झुटा भविष्यवक्ताहरू एक दिन के हुनेछन् भनेर उनीहरू आगोमा फालिन्छन्। यो कुरा दोस्रो पत्रुस २ १ पनि लेखेको छ। त्यसैले यहाँ झुटा शिक्षकहरूलाई छ २:१, तर जसरी मानिसहरूको बीचमा झुटा भविष्यवक्ताहरू हुन्थे पुरानो नियम समयमा, उसरी नै तिनीहरूका बीचमा अब नयाँ नियम समयमा आएर पनि झुटा शिक्षकहरू हुनेछन्, जसले तिनीहरूलाई चिनाउने प्रभुलाई सधैँ इन्कार गर्दै गुप्त तवरले नाश पार्ने झुटा शिक्षाहरू भित्र हुनेछन् र आफूमाथि चाँडै आउने विनाश ल्याउँछ। झुटा शिक्षकहरू विनाशमा पुग्नेछ, काँडाको झ्याङ आगोमा फ्याँकेछ। अब यो भयो झुटा शिक्षकहरू, अर्थात् उनीहरू चाहिँ देखाउने विश्वासीहरू। अब आफूतिर हेरौँ, साँचो विश्वासीहरू कस्तो खालको बोट हुन्छ, कस्तो खालको फल फलाउँछ? मत्ती १३ अध्यायमा त्यसको कुरा प्रभुले पनि स्पष्ट गर्नुभएको छ। मत्ती १३ अध्यायको ८ पदमा मेरो यहाँ चाहिँ चार जमिनको कुरा छ, बिउ सर्नेले बिउ सर्यो, अनि कुनै चाहिँ बाटोको किनारमा, कुनै ढुङ्गेरी जमिनमा, कुनै चाहिँ काँडाको बिचहरूमा बिचमा, अनि कुनै कुनै बिउ चाहिँ असल जमिनमा। अनि १३ अध्यायको ८ पदमा लेखेको छ यो असल जमिनमा खस्ने बिउको विषयमा, तर अरू चाहिँ असल जमिनमा खसे र फल फलाए भन्छ, कसैले १०० गुणा, कसैले ६० गुणा, कसैले ३० गुणा। अनि २३ पद पनि हेर्दा तर असल जमिनमाथि छरिएको चाहिँ यो हो जसले वचन सुन्छ र त्यसलाई बुझ्छ त्यसैले फल फलाउँछ अनि कसैले सय कसैले साठी त कसैले तीस गुणा फल फलाउँछ। यहाँबाट प्रभुले के देखाउनु भयो भने साँचो विश्वासीहरू फलदायी हुन्छन्। अर्को कुरा उहाँले सिकाउनु भयो कुनै कुनै विश्वासी अरू विश्वासीहरूभन्दा बढी फलदायी पनि हुन्छ। के हामी बढी फलदायी हुन चाहन्न? परमेश्वर आफ्नो सन्तानले धेरै फल फलाएको चाहनुहुन्छ। योना पन्ध्र अध्याय थोरै धेरै फल योना पन्ध्र अध्यायमा प्रभु यीशुले पाँच पदमा भन्नु पन्ध्रको पाँच दाखको बोट मानिनु तिमीहरू चाहिँ हाँगा हौ जो ममा रहन्छ अनि म उसमा उसैले धेरै फल फलाउँछ किनभने मलाई अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैन। अनि आठ पदमा तिमीहरूले धेरै फल फलायो भने यसैमा मेरा पिताको महिमा हुनेछ र तिमीहरू मेरा चेला हुनेछ। अब दुई पदमा पनि धेरै फल अनि दुई पदमा भनेछ अझ धेरै फल ममा भएको फल नफल्ने हरेक खाँदालाई उहाँले छाट्नुहुन्छ हटाउनुहुन्छ र फल फलाउने हरेक खाँदालाई त्यसले अझ धेरै फल फलोस् भनेर उहाँले छाट्नुहुन्छ। त्यसैले फल धेरै फल अझ धेरै फल प्रभुको इच्छा यही हो। के को कुरा गरेको गलती पाँचको बाइसमा कस्तो फल भन्नाले गलती पाँचको बाइसमा हेर्नुहुन्छ यो परमेश्वर हामी भित्र भएर हाम्रो जीवनमा ल्याउने असल असल कामहरू अनि पाँच अध्यायको बाइस गलाति पुस्तकमा लेखेको छ तर आत्माको फल हो प्रेम आनन्द मेलमिलाप अथवा शान्ति पनि मान्छ सहनशीलता कृपा भलाई विश्वास नम्रता संयम। अनि युनाको पुस्तकमा जुन हामी पन्ध्रमा पढेको थियौँ चौध पन्ध्र सोह्र अध्यायमा पनि यिनै कुराहरूको विषयमा उहाँले चर्चा गर्नुहुन्छ ममा रहेर तिनीहरूले फल फलाउँछ भन्ने कुरामा एकचोटि युना चौध अध्यायमा पढ्नुहुन्छ पहिला पन्ध्र अध्यायमा योभन्दा पन्ध्रको नौ पदमा कुन चाहिँ फलको कुरा गर्नुहुन्छ योभन्दा पन्ध्रको नौमा लेख्नुभएको छ भन्नुभएको छ जसले पिताले मलाई के अरे जसरी पिताले मलाई प्रेम गर्नुभएको छ उसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु तिमीहरू मेरो प्रेममा रहिरह तर्फ तिमीहरूले मेरो आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछ जसरी मैले पनि मेरा पिताका आज्ञाहरू पालन गरेको छु अनि उहाँको प्रेममा रहन्छ। के विषयमा कुरा गर्नुभयो प्रेमको विषय अनि गलाती पाँचको बाइसमा लेखेको छ आत्माको फल हो नम्बर एकमा के छ प्रेममा त्यसैले प्रभुले कुरा गर्नुभएको फल र गलाती पाँचको बाइसमा कुरा गरेको फल नम्बर एकमा यो अर्को पनि हेरौँ यहुन्ना चौधको सत्ताइस पद यहुन्ना चौध अध्यायको सत्ताइस पदमा शान्ति म तिमीहरूको साथमा छोड्छु मेरो शान्ति म तिमीहरूलाई दिन्छु संसारले दिने जस्तो चाहिँ म तिमीहरूलाई दिन्न तिमीहरूको हृदय विचलित नहोस् न त भयभीत होस्। अनि सोह्र अध्यायको तेत्तिस पदमा पनि के भन्दा सोह्रको तेत्तिसमा मलाई तिमीहरूलाई शान्ति मिलोस् भनेर यी कुराहरू मैले तिमीहरूलाई भनेको हुँ संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ तर साहस गर मैले संसारलाई जितेको छु। कति राम्रो प्रभुमा हामीलाई शान्ति मिलिरहेछ संसारमा सङ्कष्ट हुँदाखेरि पनि त्यसैले यो पनि अर्को फल रहेछ प्रेम अनि शान्ति त्यो पनि गलाती पाँचको बाइसमा छ मेलमिलाप भएको छ शान्ति। अनि अर्को योभन्दा पन्ध्रको एघारमा हेरौँ योभन्दा पन्ध्र अध्यायको एघारौँ पदमा यहाँ लेखेको छ मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण होस् भनेर नै मैले यी कुराहरू तिमीहरूलाई भनेको हो योभन्दा सोह्रको बीसमा पनि बताउनुहोस् योभन्दा सोह्रको बीस सन्चो सन्चो म तिमीहरूलाई भन्दछु तिमीहरू रुनेछौ र विलाप गर्नेछौ तर संसार चाहिँ रमाउनेछ अनि तिमीहरू शोकित हुनेछौ तर तिमीहरूको शोक आनन्दमा बदली हुनेछ। यहाँ चाहिँ फेरि आनन्दको कुरा गर्नुहोस् अनि बाइस पदमा अनि यसै कारण अहिले तिमीहरूलाई शोक त हुन्छ किनकि प्रभु छोडेर जान लाग्नुभएको छ, मन जान लाग्नुभएको छ, तिमीहरूलाई शोक त हुन्छ, तर म तिमीहरूलाई फेरि भेट्नेछु, भोलि रोप्नेछु, र तिमीहरूको दिले आनन्दित हुनेछ, अनि तिमीहरूको आनन्द कसैले तिमीहरूबाट खोसेर लैजाने। प्रभु यीशु मर्नु भयो, उनीहरूलाई शोक भयो, तर उहाँ भोलि उठेर स्वर्गमा गएर कसलाई पठाउनु भयो? हाम्रो हृदयमा बस्नको लागि पवित्र आत्मालाई पठाउनु। अनि पवित्र आत्माको फल के हो रे? तिनवटा पहिलो कुरा गलती पाँचको बाइसमा प्रेम आनन्द शान्ति। अनि यी तिनवटा कुरा यहाँ योजनाको पुस्तकमा गरिरहनु। आत्माको फल हो प्रेम आनन्द शान्ति। त्यसैले साथी विश्वासको जीवन त फल हुन्छ। कसैकोमा 100 गुणा प्रेम हुन्छ, कसैकोमा 60 गुणा, कसैकोमा 30, कसैकोमा त्यसैले प्रेम आनन्द शान्ति, कसैमा थोरै कसैमा धेरै, तर हरेकमा चाहिँ फल हुन्छ नै। अब याकुब 2 अध्यायमा एकचोटि पढ्नु, हामीले तुलना पनि गर्यौँ। जो जो साँचो विश्वासी छैनन् काँडाको सन्देश जुटाको शुभकार त्यस्ता अर्कोतिर जो जो साँचो विश्वासी हुन् असल जोड्न परेको बिउ जस्तो 30-60-100 गुणा जो फल चाहिँ त्यहाँ हुन्छ। अब याकुब 2 को 17 महत्वपूर्ण कुरा यहाँ पाउँछौँ। के लेखेको छ याकुब 2:17? यही प्रकारले विश्वास पनि यदि त्यसका कामहरू छैनन् भने एक्लो भए मरेको हुन्छ। 2:20 पनि हेर्नुहोस्, तर हे बेकममा मानिस, कामहरू बिनाको विश्वास चाहिँ मरेको हुन्छ भने के तिमी जान्न चाहन्छौ? अनि 26 किनकि जसरी शरीर आत्मा बिना मरेको हुन्छ उसरी नै विश्वास पनि कामहरू बिना के हुन्छ? मरेको हुन्छ। यहाँ चाहिँ कस्तो विश्वास कुरा गरेको? मरेको विश्वास भनेको कस्तो? मरेको विश्वास हो, असल असल कामहरू नभएको विश्वास। भनेपछि उसँग विश्वास चाहिँ छ भन्छ, तर उसको जीवनमा असल कामहरू छ, त्यो त के जस्तो हो? शरीर नै छ तर आत्मा नै छैन, त्यो त मरेको शरीर होइन। त्यस्तै गरी काम बिनाको विश्वास चाहिँ मरेको विश्वास भनेको छ। अब हामी एउटा महत्त्वपूर्ण कुरा हेर्न लागेको छ। याकुबको पत्रमा 2:21 यहाँ हेर त के लेखेको छ? यहाँ अब्राहमको उदाहरण दिएको छ। हाम्रा पिता अब्राहमले जब आफ्ना छोरा इसहाकलाई बेदीमा चढाए तब के उनी कामहरूद्वारा धर्मी ठहरिएका थिएनन् र? अनि 24 अब त तिमीहरूले विश्वासद्वारा मात्र होइन तर कामहरूद्वारा मानिस धर्मी ठहरिन्छ भन्ने कुरा देख्यौ। तर एकचोटि रोमी 5:1 जाउँ त, रोमी 5:1 जहाँ लेखिएको छ पावलद्वारा लेखिएको यो पत्रमा रोमी 5:1 यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले भनिएको छ। याकुबमा चाहिँ कामहरूद्वारा धर्मी ठहरिएको कुरा उल्लेख छ, तर रोमी 5:1 चाहिँ विश्वासद्वारा धर्मी ठहरिएको कुरा उल्लेख छ। याकुबले चाहिँ अब्राहम कामहरूद्वारा धर्मी ठहरिए भनी सिकाउँदैछ, तर अब रोमी 4:1-5 पढ्दाखेरि के लेखेको छ भने हामी पढौ, अब्राहम चाहिँ विश्वासद्वारा धर्मी ठहरिएको भनेको छ। 4:1 तर हामी के भनौँ? शरीर अनुसार हाम्रा पिता अब्राहमले के पाएका छन् त? किनकि कामहरूद्वारा अब्राहम धर्मी ठहरिएका भएदेखि उनको भ्रमण गर्ने कारण हुने थियो, तर परमेश्वरका सामु होइन, किनकि पवित्र शास्त्रले के भन्छ? अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो भनेको उसको विश्वास उनका निम्ति धार्मिकता गर्ने। अब अनुसार अब जसले काम गर्दछ त्यसका निम्ति ज्याला अनुग्रह होइन तर हक ठहरिन्छ, तर जसले काम गर्दैन तर हकिनलाई धर्मी ठहराउने माथि विश्वास राख्छ उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ। अब्राहमले चाहिँ विश्वासद्वारा धर्मी थरिए भनेछ, कामद्वारा होइन भनेको छ। तर याकुबमा चाहिँ अब्राहम चाहिँ कामहरूद्वारा धर्मी थरिए भनेको छ। अब एउटा प्रश्न भाइहरू, के बाइबलमा कुनै अन्तर्विरोध छ या एउटा भनेको कुरा अर्को ठाउँमा कहीँ जुझ्छ? सम्भव छैन, जुझ्दैन, अन्तर्विरोध छैन, त्रुटिहरू छैन। प्रभु यीशुले भन्नुभयो परमेश्वरको वचन सत्य छ, परमेश्वरको प्रेरणाद्वारा दिएको, यहाँ कुनै पनि असत्य छैन भनिन्छ। त्यसले हामीले बुझ्नु पर्यो, हामीले के नबुझ्दाखेरि चाहिँ यो उल्टो जस्तो देख्छ। याकुबले चाहिँ कामहरूद्वारा धर्मी ठरिए, पावलले रोमीकोमा चाहिँ विश्वासद्वारा धर्मी ठरिए, कामबाट होइन भन्नेछ। अब रोमी चारको तिन पदमा हेर्नु त, अब्राहमले मुक्ति कसरी पाए, बाइबलले के सिकाउँछ चारको तिन? अनि के अरे, किनकि पवित्र शास्त्रले भनेको बाइबलले के भन्दछ, बाइबलले के सिकाउँछ? अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो विश्वास उनका निम्ति धार्मिकता बन्यो। मुक्ति कसरी पाए अब्राहमले? विश्वास गर, कामहरूद्वारा होइन, विश्वास गर। अब्राहम विश्वासद्वारा धर्मी छरि भन्ने सिकाउने पद कहाँ छ? अब्राहम त पुरानो नियमको मान्छे हो, त्यसरी उत्पत्ति पन्ध्र अध्यायमा हामी जानुपर्छ। उत्पत्ति पन्ध्र अध्यायको छ पदमा यो कुरा लेखिएको छ, उत्पत्ति पन्ध्रको छ, जुनै कुरा चाहिँ रोमी चारको तिनमा उद्धारण गरिएको छ। रोमी ठिकै उत्पत्ति पन्ध्रको छ, अनि तिनले भनेको अब्राहमले परम प्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गरियो। उसले धार्मिकता पाए, मुक्ति पाए, कसरी? परमप्रभुमा विश्वास गरेको हुनाले। फेरि याकुबले समेत यो कुरा यही पदलाई उल्लेख गरेको छ। याकुबको पत्र दुई अध्यायको एक्काइस पदमा हेर, याकुब दुईको तेइस पदमा याकुबले पनि यही उत्पत्ति पन्ध्रको छ पदलाई उद्धृत गर्छन् तेइसमा। अनि पवित्र शास्त्रको वचन पूरा भयो जसले भन्दछ अब्राहमले परमेश्वरलाई विश्वास गरे अनि यो चाहिँ उनका निम्ति धार्मिकता गरियो। अब प्रश्न आउँछ, अब्राहम चाहिँ कुन बेला मुक्ति के अरे कुन बेला चाहिँ कामहरूद्वारा धर्मी ठगे त? किनभने एक्काइस पदमा चाहिँ लेखेको छ कि अब्राहम चाहिँ कामहरूद्वारा धर्मी ठगे, देख्नुभयो एक्काइस पदमा। अब एक्काइस पदमा हेरेर हामी भनौँ कुन बेला अब्राहम चाहिँ कामहरूद्वारा धर्मी ठगे, त्यहाँ भनेको छ हाम्रो पिता अब्राहमले जब आफ्ना छोरा इसाकलाई बेलीमाथि चढाए। अब यो घटना हामीले हेर्दछौँ। अब यो अब्राहमले आफ्नो छोरालाई इसाकलाई बेलीमाथि चढाएको घटना कहिले थियो? त्यो चाहिँ उत्पत्ति बाइस अध्यायमा भएको घटना। तर अब्राहमले विश्वास गरेर धर्मी ठगेको चाहिँ कहिले थियो? त्यो चाहिँ उत्पत्ति पन्ध्र अध्यायमा थियो। अब पन्ध्र अध्याय पहिला आउँछ कि बाइस अध्याय पहिला आउँछ? पन्ध्र अध्याय भनेपछि पन्ध्र अध्यायमा चाहिँ अब्राहम विश्वास गरेर धर्मी ठगिसकेका थिए। कति वर्ष बितेपछि उत्पत्ति बाइस अध्यायमा आएर उसले एउटा काम गरे अनि त्यहाँ भनेपछि उसको कामद्वारा पनि ऊ धर्मी ठगे। तर ऊ विश्वासद्वारा धर्मी अगाडि ठगिएको कि पछाडि? अगाडि नै ऊ विश्वासद्वारा धर्मी ठगिएको थियो। त्यसैले निष्कर्षमा यहाँसम्म अध्ययन गरेको कुरामा चाहिँ के छ भने अब्राहम पहिला विश्वासद्वारा धर्मी छरि अनि पछिबाट ऊ कामहरूद्वारा धर्मी छरि। परमेश्वरको नजरमा अब्राहम कहिले धर्मी छरिए? जुन घडी उसले विश्वास गरे। अब कामहरूद्वारा उसले धर्मी छरिएको भए उसले के गर्न सक्यो? फेरि भ्रमण गर्न सक्यो। मैले कामहरूद्वारा धर्मी धार्मिकता पाएँ, मुक्ति पाएँ, तर हामीलाई अघिबाट के थाहा छ? कोही पनि मानिसले परमेश्वरको सामु भ्रमण गर्न सक्दैन। अब हामी चाहिँ यो छोटकरीमा हेर्यौँ, अब डिटेलमा हामी यसलाई उत्पत्ति पन्ध्र अध्यायमा पढ्छौँ अनि हामी केही समय यतै हुनेछौँ। उत्पत्ति पन्ध्र अध्याय धीरज छ यो खण्डलाई चाहिँ हामीले पछि बुझौँ। कतिपय झुटा शिक्षकहरूले चाहिँ यो सम्बन्ध लिएर चाहिँ उनीहरूले अल्मल्याउन प्रयास गर्छ। अब उत्पत्ति पन्ध्रमा हामीले यहाँ पढ्यौँ कि छ पदमा तिमीले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गरियो। त्यसबाट हामी के बुझ्छौँ, अब्राहम साँचो विश्वासी हो कि होइन भनेर परमेश्वर जान्नुहुन्छ त त्यो कारण जान्नुहुन्थ्यो। त्यसै गरी तपाईँ एउटा साँचो विश्वासी हुनुहुन्छ कि हुनुहुन्न भनेर परमेश्वर जान्नुहुन्छ, उहाँले आफ्नाहरूलाई चिन्नुहुन्छ भनेर भनिएको छ बाइबल। हाम्रो हृदय साँच्ची नै जान्नुहुने र कृष्ण हाम्रो विश्वास साँच्ची नै छ कि छैन भन्ने देख्न सक्ने एउटै मात्र व्यक्ति सिद्ध रूपमा देख्न सक्ने व्यक्ति प्रभु मात्रै हुनुहुन्छ, हृदय देख्न सक्दैन। तर अब कुरा के भने एउटा प्रश्न हाम्रो अगाडि छ, अब्राहम एक विश्वासी मानिस हुन् भनेर परमेश्वर जान्नुहुन्छ, तर अब्राहम एक विश्वासी मानिस हुन् भनेर मान्छेहरूले नै कसरी जान्छ? मान्छेहरूले हृदय जान्न सक्छ, देख्न सक्छ? सक्दैन। प्रभुमा उसको एउटा निष्कपट विश्वास छ भनेर देखाउने त्यस्तै कुनै कुरा थियो अब्राहमको जीवनमा? के पनि थिएन। अब्राहमको जीवनमा उसको हृदयलाई नदेखे पनि उसको दैनिक जीवनमा परमेश्वरमाथि एउटा जिउँदो विश्वास मरेको होइन तर सक्रिय विश्वास छ भन्ने कुरा अब्राहमले कसरी प्रकट गरे हो, यो प्रश्नको जवाब चाहिँ अब हामी हेर्छौँ। उत्पत्ति बाह्रदेखि हामी सुरु गर्छौँ। उत्पत्ति बारेमा परमेश्वरको एउटा प्रतिज्ञा अब्राहमलाई दिएको थियो। त्यो प्रतिज्ञा के थियो भने अब्राहमबाट एउटा ठुलो जाति खडा हुनेछ। उत्पत्ति बारे दुईमा प्रभुले भन्नुभयो, म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु। समस्या एउटा थियो के भने पन्ध्र अध्यायको दुई र तिन पन्ध्र पढ्दा त्यो बेलामा अब्राहम 75 वर्षको उमेरका थिए। परमेश्वरले भन्नुभयो यीबाट एउटा ठुलो जाति खडा गर्नेछु। समस्या के भने उसको सन्तानै नै उत्पत्ति पन्ध्रको दुई पन्ध्र, तर अब्राहमले भने हे परमप्रभु परमेश्वर तपाईँले मलाई के दिनुहुन्छ र किनभने म सन्तान भिन्नै छु। अनि परमेश्वरले अब्राहमलाई एउटा महान प्रतिज्ञा दिनुभयो पाँच पन्ध्र, अनि उहाँलाई तिनलाई उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो आकाशतिर हेरेर तारा गर्न सक्छस् कि सक्दैनस् गनी हेर। उहाँले तिनलाई भन्नुभयो तेरा सन्तानहरू पनि त्यस्तै हुनेछ। कस्तो प्रतिज्ञा, 75 वर्ष नागिसकेबाट बुढालाई भन्नुहुन्छ आकाशको तारा जस्तै तेरो सन्तान हुनेछ। अब्राहमले विश्वास गर्यो, छ पद भनेछ, परमेश्वरको प्रतिज्ञामा विश्वास गर्यो छ पद, अनि तिनले परमप्रभुमाथि विश्वास गरे अनि यो तिनका निम्ति धार्मिकता गरियो। अनि ऊ धर्मी छरियो त त्यही बेला ठहरियो, विश्वास गरे गरे, किनभने परमेश्वरमा विश्वास गरेर मात्रै मुक्ति पाइन् धर्मी छरि भनेपछि ऊ कहाँबाट गएर धर्मी छरियो कि विश्वास गर, विश्वास गर। यहाँ अब समस्या 16:15 अब ऊ 85 वर्ष पुगिसक्यो, प्रतिज्ञा दिएको 10 वर्ष बितिसक्यो, समस्या के भने सन्तान गर्दै छैन। 16:1 आफ्नी पत्नी सराईबाट अब्राहमको कुनै सन्तान भएको थिएन। अब तैपनि 17:5 हेर्नु त परमेश्वरले अब्राहमलाई अझ पनि प्रतिज्ञा दिनुहुन्छ। 17:5 अब अब्राहम त तेरो नाम अब्राहम हुने छैन तर अब्राहम हुनेछ, किनकि मैले तँलाई असङ्ख्य जातिहरू के अरे जाति समूहको पिता ल्याएको छु। भनेपछि के अब्राहमलाई सन्तान दिने प्रतिज्ञा परमेश्वरले दिनुभयो त त्यही भयो। 17:6 पढ म तँलाई अत्यन्तै फौदो फुल्दो ल्याउनेछु र तँबाट धेरै जातिहरू बनाउनेछु, तँबाट राजाहरू उत्पन्न हुनेछन्। अनि सात तँ र तँ पछिका तेरा सन्तान त परमेश्वर हुनलाई मेरो करार तेरो र तेरो मेरो र तेरो र तँ पछिका तेरा सन्तानहरूको बिचमा युग युगसम्म स्थापित गर्नेछु। तैले प्रवास गरेको देश अर्थात् सारा कनान देश तँ र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु। तर समस्या उसको सन्तान भएको छैन, अब 17 अध्यायको 15 पदमा जाउँ त
अब अब्राहम पुगिसक्यो
उनीहरूले गर्छ
24 वर्ष भइसक्यो यो प्रतिज्ञा पाएको
125 वर्ष हुन लाग्यो
15 पदमा लेखेको छ फेरि परमेश्वरले अब्राहमलाई भन्नुभयो तेरी श्री सारालाई चाहिँ अबदेखि साराय नामले नबोलाउनु तर त्यसको नाम सारा हुनेछ म त्यसलाई आशिष दिनेछु र निश्चय नै त्यसबाट म तँलाई एउटा छोरा दिनेछु म त्यसलाई आशिष दिनेछु र त्यो छोरा धेरै जातिहरू कि के अरे आमा त्यो धेरै जातिहरू कि आमा हुनेछ जाति जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन् त्यसैले अब्राहमलाई एउटा छोरा दिनेछु उनासी वर्ष उमेर अनि उसको नाम चाहिँ इसहाक राखिनेछ भनेर उनलाई पढ्न पनि भन्नुभयो हो तेरो त्यही स्वास्नी ताराले नै तेरो लागि एउटा छोरा जन्माउनेछ र त्यहाँले त्यसको नाम इसहाक राख्नेछ अनि यो पनि भन्नुभयो कि यही इसहाकबाट सन्तानहरू जन्मिन्छ म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु यसरी असम्भव कुरा थियो तर वृद्ध उमेरमा पनि एउटा छोरा जन्माउन सकिन्छ भन्ने कुरा अब्राहम जान्दछ किनभने परमेश्वरलाई कुनै पनि कुरा कठिन छैन भनेर उत्पत्ति 18:14 लेखिएको छ अनि यो प्रतिज्ञा परमेश्वरले कुरा गर्नुभयो सय वर्ष उमेरमा अब्राहमबाट 90 वर्षको सराय साराबाट इसहाकको जन्म हो अब एउटा कुरा के थियो अब्राहमबाट एउटा ठुलो जाति आउने कुरा प्रतिज्ञा थियो बल्दै एउटा छोरा जन्मिओस् अब अर्को कुरा के भने उत्पत्ति के अरे 21 अध्यायमा र 10 पदमा लेखेको छ यसै कारण तिनले अब्राहमलाई भने यस कमारीलाई यसको छोरासँगै निकालिदिनुहोस् किनकि यस कमारीको छोरा मेरो छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउने छैन अनि 12 पद म त्यस कमारीको छोराबाट पनि 11 पद आफ्नै छोरो भएकोले यो कुरा अब्राहमलाई साह्रै नराम्रो लाग्यो 12 पद तर परमेश्वरले अब्राहमलाई भन्नुभयो त्यो बालक तेरी कमारीको निम्ति तैँले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सोही बमोजिम गर किनकि महत्त्वपूर्ण कुरा इसहाकबाट नै तेरो वंशको नाम रहनेछ अब्राहमको कमारीबाट जन्मिएको छोरा बाँड म वंश खडा गर्ने होइन तर इसहाकबाट म वंश खडा गर्नेछु अब परमेश्वरले भन्नुभएको थियो कि इसहाकको सन्तानहरू हुनेछ त्यसैले अब्राहमलाई यो के प्रतिज्ञा थियो भने इसहाकको सन्तान हुनै पर्छ तर अब चाहिँ उत्पत्ति बाहेकमा छ परमेश्वरले अब्राहमको विश्वासको जाँच गर्नुहुन्छ यहाँ परमेश्वरले के भन्नुभयो अब्राहमलाई एउटा यस्तो आज्ञा दिनुभयो जुन उसको विश्वासको जाँच थियो जुन विश्वासको जाँचबाट अब्राहमले के देखाउन सक्यो भने परमेश्वरमा मेरो राखेको विश्वास चाहिँ साँचो विश्वास हो अनि यो घटना त्यही विषयमा याकु बताउँछन् कि यसै बेला अब्राहम कामहरूद्वारा धर्मी ठरिएको अब्राहमले आफ्नो विश्वास एक मरेको विश्वास होइन तर काम गर्ने खालको विश्वास जिउने विश्वास हो भने संसारलाई छर्मङ्गले देखाए अब कसरी देखाए 22:2 पदमा हेर्नु प्रभुले भन्नुभयो तेरो छोरो अर्थात् तैँले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर परमेश्वरले भन्नुहुन्छ तिम्रो एकमात्र छोरालाई मार होम बलि छ अब एउटा विश्वासको मान्छेले के गर्छ प्रभुले भनेको आज्ञा पालन गर्छ अनि आज्ञा पालन गरेर अब्राहमले हतार गरे तिन पद अब्राहम बिहानै उठेर गरामा काठी कसेर आफ्ना कमाराहरू मध्येका दुईजना र छोरो इसहाकलाई साथमा लिएर होम बलिको निम्ति दावा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे अनि अब्राहम किन जाने थियो मोरिया डाँडामा आफ्नो छोरालाई होम बलि चढाउन मार्नु बाइस अध्यायको नौदेखि दस पदमा परमेश्वरले तिमीलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे, त्यसपछि तिमीले आफ्नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरा माथि राखे। दस पद, तब अब्राहमले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए, आफ्नो छोरालाई मारेर होम बलि चढाउन अब्राहम लागिसके। उसको योजना यो अब अब्राहमको सामु एउटा समस्या खडा छ, एउटा असम्भव समस्या, असम्भाव्य। एक, परमेश्वरले उनलाई एउटा प्रतिज्ञा के दिनुभएको छ, इसहाकका सन्तानहरू हुनैपर्छ। विश्वासको मान्छेले के भन्छ, परमेश्वरको प्रतिज्ञा सत्य, मेरो छोराको सन्तान हुनैपर्छ, यही छोरा इसहाकबाट ठुलो जाति खडा हुनेछ, परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा उहाँ पुरा गर्न सामर्थ्य हुनुहुन्छ भनेर निश्चय गर्दछ, एउटा विश्वास गर्ने मान्छ। तर अर्कोतिर परमेश्वरले एउटा आज्ञा पनि दिनुभएछ, यही छोरालाई मार भनेर। अब विश्वास गर्ने व्यक्तिले परमेश्वरको आज्ञा त पालन गर्नै पर्छ, अनि अब राज्य त्यो आज्ञा पालन गर्नलाई अगाडि बढ्दैछ। जहाँसम्म उसको विचारमा छ, अब छोरा चाहिँ मर्नेछ, एकछिनपछि मेरो छोरा चाहिँ मर्नेछ। अब प्रश्न आउँछ, एउटा मरेको छोराले कसरी सन्तान जन्माउँछ होला, होइन? एउटा ठुलो प्रश्न अब्राहमको सामु, यी समस्या असम्भाव्य समस्या खराब। एउटा मरेको इसहाकले कसरी सन्तान जन्माउन त विचारै गर्न नसक्ने कुरा, असम्भव कुरा। तर कुरा के भने, परमेश्वरले अब्राहमलाई असम्भव कुराको अनुभव पहिल्यै दिसन भए, 6 वर्षको बुढो भए, नानी जन्माउने उमेर काटिसकेको सरायबाट छोरो जन्मेको थिए इसहाक। त्यसैले अब्राहमलाई थाहा थियो परमेश्वरको लागि कुनै कुरा काटिसके। अनि अब्राहमले के विश्वास गर्यो भने देखिन्छ भने, विश्वासद्वारा उसले के लियो भने, परमेश्वरले मैले यो छोरा मारेँ भने यो चाहिँ सोही छोराबाट चाहिँ सन्तानहरू जन्माउनुहुन्छ। कसरी? यो कुरा हिब्रु 11 लेखेको छ, हिब्रु 11:19 पदमा अब्राहमले कसरी यो समस्या समाधान गरे, अर्थात् समस्याको समाधानको बाटो कसरी देखे, त्यहाँ भनेछ विश्वासद्वारा। यो जिउ विश्वास 11:19 पदमा लेखेको छ, तिमलाई भने इसहाकलाई मरेकाहरू बाटो पनि बौराएर उठाउनलाई परमेश्वर सामर्थ्य हुनुहुन्छ भन्ने थाहा। 17:18 विश्वासद्वारा अब्राहमले उनको जाँच हुँदा इसहाकलाई चढाए, अनि जसले प्रतिज्ञाहरू पाएका थिए उनले आफ्नो एकमात्र जन्माएको छोरालाई चढाए। अब उत्पत्ति 22 हामी यहाँ के लेख्यौँ, अब्राहमको विचारमा के रहेछ भने, मैले इसहाकलाई अब मान्नेछु, तर जसरी होस् मलाई थाहा छैन, परमेश्वरले यो छोरालाई बौराएर उठाउनै पर्छ, किनभने इसहाकको सन्तान हुनै पर्छ, उसको विश्वास यही हो। अनि यो कुरा उत्पत्ति 22 लेखिएको छ, राम्ररी पढ्यो भने लेख्छु। उसको काम गर्ने मान्छेहरूलाई गाँडाको फेदमा छोडेर इसहाकलाई लिएर माथि जाने बेलामा के भन्छ, 5:22 तब अब्राहमले आफ्ना कुमारहरूलाई भने, तिमीहरू यही गदासँग बस, म यो केटो उपासनासम्म गएर उपासना गरी तिमीहरूका फर्किएर आउने छौ। अब्राहमले भन्दैछ, इसहाक र म नै जान्छौ, अनि इसहाक र म फर्किएर आउँछ। अब्राहमको मनमा यो पनि छ, इसहाक र म पहिलो चाहन्छु, किनभने म उपासना गरेर, भनेको मतलब परमेश्वरको आज्ञा पालन गरेर आउनेछु, तर इसहाकलाई फेरि लिएर आउँछु, किनभने जिउनु हुन्छ। अब्राहमको विश्वास यही, अनि यसबाट अब्राहमले के भन्दैछ, म आफ्नो छोरालाई मार्न लागिरहेको छु, तर इसहाक र म तपाईँका जीवितै फर्किन्छ। अब्राहमको यो विश्वास थियो परमेश्वरले उसलाई बोलाएर पुनर्जीवित पार्नुहुनेछ। अब्राहमको विश्वास कति ठुलो रहेछ, यसबाट लेख्छ, परमेश्वरले उनको विश्वासको जाँच गर्नुभयो, अनि अब्राहम जाँचमा श्रेष्ठताका साथ सफल भयो। अब यो चाहिँ एउटा दृष्टान्त मात्र थियो पनि भनेको छ, दृष्टान्तको रूपमा पनि उक्त घटना साँच्चै भन्दा हो। त्यो के भने, येशु ख्रीष्ट पनि परमेश्वरको एकमात्र पुत्रलाई क्रुसमा परमेश्वरले हाम्रो निम्ति सुम्पिदिनु भयो। येशु ख्रीष्ट मर्नुभयो, अब्राहमलाई त आफ्नो छोरालाई नमार भनेर रोक्नु है, तर येशु ख्रीष्टलाई त रोकिएन, क्रुसमा हाम्रो निम्ति उहाँ मर्नुभयो, र त्यसको दिनमा बौराइनु भयो। त्यहाँ पनि डाँडामा इसहाक जहाँसम्म अब्राहमको विचारमा मरिसकेको थियो, तर उसलाई फेरि जीवितै पाए। यो चाहिँ के को चित्र भने, येशु ख्रीष्ट क्रुसमा मर्नुभएको साँच्चै नै 3 दिनपछि बौरी उठ्नुभएको चित्र भयो। तब येशु मरेर जिउँदो हुनै पर्थ्यो, किनभने उहाँको पनि सन्तान हुनु पर्थ्यो, धेरैजना छोराहरूलाई महिमामा ल्याउनका लागि उहाँ मरेर बौरी उठ्नु। अब याकुबमा पढ्न, अब हामीले अन्तमा यहाँ हेर्दैछौँ याकुब दुई पदमा दुई अध्यायमा के देख्छ भने जसले भन्छ मसँग विश्वास छ तर उसको जीवनमा चाहिँ कुनै पनि असल काम छैन भने उसले के प्रमाण दियो ऊ एउटा मुक्ति पाएको मान्छे हो भनेपछि एउटा व्यक्तिले आफूले मुक्ति पाएको छु भनेर देखाउन के चाहिँ गरेछ कामहरू हुनुपर्छ कामहरूद्वारा ऊ मान्छेको सामु चाहिँ धर्मी ठहरिँदो रहेछ जसरी अब्राहम परमेश्वरको सामु धर्मी त उहिले ठहरिसके विश्वास गर्छ तर उसको विश्वास साँचो हो जिरो हो भनेर देखाउनलाई चाहिँ उसको कामद्वारा छोरालाई चढाएको कामद्वारा उसको विश्वासद्वारा देखियो याकुब दुईको स्वरमा लेखेको छ अनि तिमीहरूमध्ये कसैले उनीहरूलाई भन्छ शान्तिसित जाओ न्यानो भएर बसेर पेट भरिखाओ तरै पनि तिमीहरूले उनीहरूलाई शरीरलाई चाहिने कुराहरू चाहिँ दिएन भने के फाइदा भएर यहाँ चाहिँ कसको विषयमा कुरा गरेछ भने जिउँदो विश्वास नभएको मान्छेको किनभने उसले आफ्नो खाँचो परेको भाइलाई प्रेम गरे ऊ मृत्युमा रहिरहेको छ भन्ने कुरा देख्यो त्यसबाट जसरी पहिले हुन तिनको चौधमा लेखेको छ पहिले हुन तिनको चौध हामी जान्दछौ हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ किनभने हामी भाइहरूलाई प्रेम गर्छौँ जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ त्यसैले मरेको विश्वासले चाहिँ कुनै असल काम देखाउँदैन अनि अठार पदमा लेखेको छ मेरा साना नानी हो वचनले मात्र होइन मुखले मात्र होइन जीवनले मात्र पनि होइन तर कामले र सत्यताले प्रेम गर हाम्रो कामद्वारा चाहिँ हाम्रो साँचो विश्वास देखिन्छ त्यसैले विश्वास एक्लैले बचाउँछ तर बचाउने विश्वास एक्लो हुँदैन बुझ्नुभयो विश्वास एक्लैले हामीले मुक्ति पाउने हो तर मुक्ति पाउने विश्वास चाहिँ एक्लो हुँदैन कामहरू धर्मी ठरिएपछिका प्रतिफल हुन् संसार त्यस्ता भनौँदा क्रिस्चियनहरूदेखि वाक भइसकेको छ जो ठुलो स्वरमा मुक्ति पाएँ अनुग्रहले भन्छन् तर सैतान जस्तै हेर्छ कतिजनाले यस्ता हुन्छ अब त्यसैले हामीले देख्यौँ पावलले सिकाएको याकुबले सिकाएको कुरा एउटै विश्वास र कामहरू सँगसँगै हुनुपर्छ पावलले पनि भने याकुबले पनि अब्राहमको उदाहरण दिए अनि यी आपसमा सिद्ध रूपमा मेल खान्छ पवित्र शास्त्र आपसमा जुझ्दैन अब्राहमले आफ्नो छोरालाई बलि चढाउँदा उनी कामहरू गर्न धनी छ अनि अब्राहमले परमेश्वरमा विश्वास गर्दा ऊ विश्वासद्वारा धनी छ तर उसको कामले गर्दा अरू मानिसहरूले संसारले देख्यो अब्राहमको विश्वास साँचो रहेछ त्यस्तै मरेको विश्वास भएको व्यक्तिले त एउटा शैतानले पनि विश्वास गरे जस्तै दुष्ट आत्माले पनि विश्वास गर्छ परमेश्वर छ भनेर तर उनीहरू ठप्पर खान्छ तर उनीहरू कहाँ पुग्छन् अहिले अनन्त आगोमा त्यस्तै कामहरू नभएको जीवन परिवर्तन नभएको एउटा विश्वास हो भन्ने व्यक्ति पनि अनन्त आगोमा हेर्छ याकुब दुईको छब्बिसमा हामी हेरौँ त्यहाँ लेखेको छ कि आत्मा विनाशको शरीर भनेको हुन्छ